यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सड़क सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 वटा हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इण्डोनेशियामा डुंगा डुब्दा 6 जनाको मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता।
फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
र अझ रमाइलो कुरा,
फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
सेवा सुचारू गर्न आफ्नो फोनमा #444# डायल गर्नुहोस्। 4G बोल्टे
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा आजदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ। सड़क सञ्चालनमा आएसँगै राजधानीका लागि अत्यावश्यक सामग्री लिएर पहिरोसँगै बाटोमा फँसेका ट्रक र ग्यास बुलेटहरू कृष्णभीर सड़क पार गराइएको नौबिसे मुङलिन सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालले जानकारी दिनुभयो। तत्काललाई सड़कको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी गाड़ी सञ्चालनमा ल्याइएको भए पनि सड़कको अवस्था हेरेर यातायातलाई थप सहज बनाइनेछ। सड़कको ग्राभेलिङ र कम्प्याक्सनको काम बाँकी नै रहेकाले सड़क दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै केही दिन लाग्ने इन्जिनियर ढकालले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले सड़कको तल्लो क्षेत्र कटान गरेपछि भदौ 14 गते सड़क भाँसिएको थियो। राजधानी काठमाण्डौ जोड्ने मुख्य राजमार्गको यो सड़क हुँदै दैनिक 14,000 बढ़ी सवारी साधन आवत जावत गर्ने गर्दछन्। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये 11 वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.73 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन RDNA प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी सो परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 वटा विद्यालयका 56 वटा भवन प्रभावित भएका छन्, जसमध्ये 152 वटा कोठामा आंशिक र 156 वटामा पूर्ण रूपमा क्षति पुगेको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि 4,23,35,00,000 रूपियाँ खर्च लाग्ने आकलन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री श्रेष्ठले विपद जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृह कार्य गरिरहेको जानकारी दिनुभयो। श्रेष्ठका अनुसार ग्रीन क्लाइमेट फण्ड GCS प्राप्त सहयोग परिचालन गरेर विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढ़ाइनेछ। इसिमोड र यूएनडीपीको संयुक्त अध्ययन अनुसार नेपालमा 21 वटा हिमताल जोखिमयुक्त छन्। कोशी र गण्डकी क्षेत्रमा 4 वटा अति उच्च जोखिमयुक्त हिमताल छन्। हरितालिका तीज अन्तर्गत आज घर घरमा महिलाहरू दर खाने तयारीमा छन्। विशेष गरी विवाहित महिलाले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाइन्छ। तीजको व्रत निराहार बस्ने भएकाले आज व्रतालुहरूले मिठा मिठा खानेकुरा दरका रूपमा खाई भोलि तीजको व्रत बस्ने चलन छ। विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन्। तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र ऋषि पञ्चमीका दिन स्नान गरी अरून्धती सहित सप्त ऋषिको पूजा गरी तीज समापन गर्ने गरिन्छ। थारू समुदायको महत्वपूर्ण पर्व अटुवारी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मनाइँदैछ। अटुवारी पर्व व्रत र पूजाको पर्व मात्र नभई थारू समुदायको इतिहास, आस्था, मौलिक संस्कृति जोड़िएको थारू अगुवाहरूको भनाइ छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
अटुवारीलाई थारू समुदायले माघी पछिको दोस्रो ठूलो पर्वका रूपमा मान्ने गरेका छन्। पौराणिक कथन अनुसार थारू राजा दंगी शरणमाथि आक्रमण हुँदा पाँच पाण्डव मध्येका भीमले सहयोग गरी उनको रक्षा गरेको र शत्रुलाई परास्त गरेको विश्वास गरिन्छ। त्यही मान्यताका आधारमा भीमलाई शक्तिको प्रतीक तथा भगवानका रूपमा पूजा गर्ने र आफू पनि भीम जस्तै बलियो हुने कामना गर्दै पुरूषहरू व्रत बस्ने परम्परा रहेको छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष टीकाराम डगौरा,
यो भीमले तपाईँको राज्य प्राप्त गर्नको लागि लडाई लड्नु भएको थियो र त्यो लडाई जितिसकेपछि जुन 3 दिन थियो आइतबार र त्यसैको दिन पारेर हाम्रो चौधरी थारू समुदायहरू आफ्ना दिदी बहिनीहरूको लागि जितको उत्सवमा आज दिनभरि व्रत बसेका हुन्छन् र त्यो जितको खुसियालीमा आज अटुवारी पर्व एउटा धुमधामका साथ मनाइरहेका छन्।
अटुवारीको मुख्य विशेषता चोखो आगोमा पकाइएको परिकार भीमलाई चढाएर प्रसादका रूपमा ग्रहण गर्नु हो। अटुवारीको साँझ व्रतालु पुरूषहरूले गन्यारी नामक काठबाट निकालिएको चोखो आगोमा विशेष रोटी तथा परिकार पकाउने गर्दछन्। पूजा तथा परिकार पकाउने स्थानलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाउने चलन छ। पकाइएका रोटी तथा अन्य परिकार र फलफूल अग्निदेवलाई अर्पण गरेपछि व्रतालुले प्रसादका रूपमा ग्रहण गर्छन्। तर आफूले खानु अघि विवाहित छोरी चेली तथा दिदी बहिनीका लागि एक भाग छुट्याएर राख्ने गरिन्छ। त्यसलाई थारू समुदायमा अग्रासन भन्ने गरिन्छ। लालझाडी गाउँपालिका वडा नम्बर 3 छोटी परिसियाका स्थानीय भगत सिंह चौधरीका अनुसार उक्त अग्रासन अर्को दिन सोमबार विवाहित छोरी चेली तथा दिदी बहिनीलाई दिने परम्परा छ।
बहिनीहरूको दिदीहरूको लागि छुट्याएर छुट्याइसकेपछि बाँचेको त्यो हिस्सा मध्ये त्यो पनि पूजा पाठ गरेर त्यो फेरि आफूले त्यो खाइन्छ।
वर्षभरि माइती आउन नपाएका विवाहित छोरी चेली तथा दिदी बहिनी समेत अटुवारीका अवसरमा माइतीसँग भेटघाट तथा भला कुसारी गर्ने भएकाले यो पर्वले दाजुभाइ तथा दिदी बहिनी र माइती पक्षको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। अटुवारीको दोस्रो दिन सोमबार विभिन्न परिकार खाने चलन समेत रहेको छ। यता कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायले भने भाद्र शुक्ल पक्षको पहिलो आइतबारलाई दिन इतबारका रूपमा मनाउने गर्दछन्। यस दिन राणा थारू समुदायका महिला तथा पुरूष सबैले व्रत बस्ने र साँझ पख पूजा आजा गरी विभिन्न मिठा परिकार बनाएर सामूहिक रूपमा भोजन गर्ने चलन रहेको छ। लालझाडी गाउँपालिका 3 छोटी पर्सियाका मणिराम राणाका अनुसार दिन इतबार राणा थारू समुदायको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको एक पर्व हो।
राणा समुदायहरूले आज व्रत बसेका छन्, उनलाई दिन आइतबार भन्छन्। साँझ व्रत खोलेर रोटी र सिमी खान्छन्।
यसरी अटुवारी तथा इतबार पर्वले थारू समुदायको धार्मिक आस्था, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र चेलीबेटी प्रतिको सम्मानलाई पुस्तान्तरण गर्दै आएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
सरकारले मध्य प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान आईओईको नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढ़ाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागि बताउनुभयो। मध्य प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाण्डु लगायत अन्य प्रदेशमा जाने गरेका छन्। रूकुम पश्चिम, सुर्खेत, सुनसरी र तनहुमा आज भएको सवारी दुर्घटनामा परि 6 जनाको मृत्यु भएको छ। रूकुम पश्चिमको सानीभेरी गाउँपालिका 6 को देउता खोलामा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा जीप चालक त्रिवेणी गाउँपालिका 1 रूगाका सुन्दर खड्का मगर र सानीभेरी 6 की अन्दाजी 16 वर्षीय प्रेम कला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। आज बिहान वडा नम्बर 6 को कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी 9 सिमली हुँदै खलंगातर्फ जाँदै गरेको जीप सड़कबाट 50 मिटर तल खसेको थियो। यसै गरी सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। ठक्करबाट वीरेन्द्रनगर नगरपालिका 10 सुर्खेत बरीपाटीका 55 वर्षीय आशा बुढाको उपचारको क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका 7 बालग्राम स्थित पूर्व पश्चिम लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल कलवर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका 3 का सागर रेग्मी र पारस थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत तनहुको ब्यास नगरपालिका 12 कमलाबारीमा आज ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका 6 बस्ने 26 वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहाड़ी जिल्ला बैतडीमा 2 महिनामा 6 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। साउन महिनामा 3 जना र भदौ महिनामा 3 जना गरी 6 जनामा डेंगी संक्रमण पुष्टि भएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले त्यसबारेमा सचेतना फैलाउने काम भइरहेको जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
जिल्लाको पञ्चेश्वर गाउँपालिकाको नागार्जुन स्वास्थ्य चौकी र गिरेगाडा स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1-1 जना र शिवनाथको उदयदीप स्वास्थ्य चौकीमा उपचारका लागि आएका 1 जनामा डेंगी संक्रमण पुष्टि भएको हो। यस्तै जिल्ला अस्पतालमा समेत डेंगी संक्रमण पुष्टि हुने गरेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्की।
भदौको महिनामा चाहिँ जिल्ला अस्पतालमा चाहिँ 3 जना डेङ्गुका बिरामी फेला परेका छन् होइन। त्यसै गरी चाहिँ साउनको महिनामा 3 जना हाम्रो चाहिँ सिद्धनाथतिर भयो पञ्चेश्वरमा चाहिँ पत्ता लागेको र उता उपचार भएको भन्ने कुरा चाहिँ छ।
पछिल्लो समयमा पहाड़ी जिल्लाहरूमा समेत डेंगी संक्रमण बढ्दै गएको छ। जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त।
डेंगू संक्रमणका बिरामी लगभग 1-2 जना दिनमा आउँछन्। दिनको 2-2.5 सय बिरामी आउने गरेका छन् अहिले। त्यो मध्ये म्याक्सिमम भाइरल जदुका छन्। त्यो मध्ये पनि 1-2 जनालाई डेंगू पोजिटिभ आउँदैछ अहिले अस्पतालमा।
साउनदेखि कार्तिक महिनासम्म डेंगी संक्रमणको जोखिम हुने भएकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालनमा रहेको छ। डेंगी रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु पर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। सीआईएब मोहन कलौनी।
बिहान र साँझको पटकमा मात्रै हो, दिनमा ऊ आफू बिजी हुन्छ, आफ्ना खानेकुराहरू खोज्नमा अर्को गर्नमा सबैमा व्यस्त हुन्छ भने त्यसको लागि हामीले विशेष गरी आफ्ना घर वरपरिका कार्यालय वरिपरिका लामखुट्टे बस्ने ठाउँहरू चाहिँ सुरक्षित गर्नु पर्यो।
बैतडीमा गत आर्थिक वर्षमा 66 जनामा डेंगी संक्रमण देखिएको थियो भने अघिल्लो आर्थिक वर्ष 2081-82 156 जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। करिब 240 यात्रु सवार एक इण्डोनेसियाली यात्रुवाहक पानी जहाज जावा सागरमा सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्। सो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमन्तान प्रान्तको बान्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको बताइएको छ। जहाज सम्पर्कविहीन भएपछि खोज तथा उद्धारका लागि एउटा उद्धार जहाज घटनास्थलतर्फ पठाइएको छ। उद्धार टोलीले सम्पर्कविहीन जहाजको अवस्थित पत्ता लगाउने तथा त्यसमा सवार यात्रुहरूको खोजी गर्ने प्रयास गरिरहेको छ। समुद्री क्षेत्रमा प्रतिकूल मौसमका कारण जहाजको यात्रा प्रभावित भएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा चीन, रूस, भारत सहित 11 देशका ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आज दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन्। 18 ब्रिक्स सम्मेलनमा नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा, सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबीच आपसी सहकार्यलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले ब्रिक्स विश्व जनसंख्याको ठूलो हिस्सा र विश्व अर्थतन्त्र को महत्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताउनुभयो। मोदीका अनुसार ब्रिक्स राष्ट्रहरूले विश्वको करिब 50% जनसंख्या, 40% कुल ग्रास्त उत्पादन जीडीपी र 25% भन्दा बढ़ी विश्व व्यापार प्रतिनिधित्व गर्छन्। चीनिया राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानी राष्ट्रपति मसूद पेजेस्कियान लगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्दका विषयमा छलफल भएको छ। अब आर्थिक समाचार। मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी वात्तै बढ़ेको छ। भन्सार प्रमुख विदुर चुड़ालका अनुसार रसुवागढ़ी केरूङ नाका र तातो पानीका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़दो रहेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकै दिन 27,11,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ रूपियाँको हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुड़ालले जानकारी दिनुभयो। प्रमुख चुड़ालका अनुसार शुक्रबार मात्रै 71 कन्टेनर र 106 विद्युतीय सवारी साधन ईभीको भन्सार जाँच पास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढ़ी नाका बन्द भएको भदौ 10 गतेपछि भदौ 25 गते शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 कन्टेनर र 641 विद्युतीय सवारी साधनको भन्सार कार्यालयमा जाँच पास गराइएको उहाँले बताउनुभयो। विक्रम सम्बत 2082 भदौ अघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै 12 महिना खुला गरिएको कोरोला नाका गत वर्ष तातो पानी र रसुवागढ़ी नाका बाढ़ी पहिरो तथा नदी कटानले सड़क अवरूद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ 31 गतेदेखि कोरोला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष 2082-83 उत्तरी कोरोला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले 6,92,00,000,000 रूपियाँको राजस्व संकलन गरेको थियो। बाँकी जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योग तथा वाणिज्य फर्महरूबाट 2,800 बढ़ी नयाँ रोजगारी सृजना भएका छन्। जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष 2082-83 उद्योग तथा वाणिज्य प्रशासन अन्तर्गत दर्ता भएका 627 उद्योग र 626 वाणिज्य फर्मबाट 2,861 जनाले नयाँ रोजगारी पाएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका निमित्त प्रमुख उद्योग अधिकृत मोहन घरती मगरले जानकारी दिनुभयो। अब खेल समाचार रमेश टमटाबाट।
आगामी सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली सार्वजनिक भएको छ। नेपाल ओलम्पिक कमिटिले आइतबार दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय टोली सार्वजनिक गरेको हो। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालले सेप्टेम्बर 25 अफगानिस्तान र सेप्टेम्बर 26 जापानसँग प्रतिस्पर्धा गर्नेछ। टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार छन्। नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी कप्तान, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित नारायण राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन्। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स यूएई संघको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र T20I क्रिकेटमा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र T20I 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन्। कप्तान लामिछाने एक दिवसीय एसएससी प्रिमियर कपमा लगातार दोस्रो पटक प्लेयर अफ दि सिरिज घोषित हुने पहिलो खेलाड़ी समेत बनेका छन्। सन्दीपले एसएससी प्रिमियर कप 2026 6 खेलमा 2.98 को शानदार इकोनोमी रेटमा सबैभन्दा बढ़ी 17 विकेट लिए। नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो। डडेलधुरामा आयोजित जिल्ला स्तरीय खुला पुरूष डबल्स ब्याडमिण्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोड़ीले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा हरिओम र निरजको जोड़ीले योगेश बोहरा र भरत बहादुर अयरको जोड़ीलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। जिल्ला खेलकुद समितिद्वारा आयोजित सो प्रतियोगितामा 16 टोलीको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले 46 फिडे चेस ओलम्पियाडमा सहभागी खेलाड़ीलाई विदाई गर्नु भएको छ। नेपाल बुद्धिजाल महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले यही सेप्टेम्बर 14 28 उज्बेकिस्तानको समरकाण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी नेपाली खेलाड़ीलाई विदाई गर्नु भएको हो। कार्यक्रममा मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा विजेता खेलाड़ीलाई प्रदेश सरकारले पुरस्कार र सम्मान प्रदान गर्ने बताउनुभयो।
अब मौसम आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षा विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.6 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 26.3 मिलिमिटर र दिपालको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। पृथ्वी राजमार्गको कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा पूर्ण रूपमा सड़क सञ्चालन हुन केही दिन लाग्ने। सरकारद्वारा जोखिमपूर्ण हिमतालको जलस्तर घटाउने गृह कार्य शुरू। नेपालमा 4 हिमताल उच्च जोखिममा रहेको एक अध्ययनको निष्कर्ष। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित। र इण्डोनेशियामा डुंगा डुब्दा 6 मृत्यु, 107 जनाको उद्धार, अझै 130 जना बेपत्ता। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।